नमस्कार श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रिलामा तपाईँहरूलाई आजको आइतबार फेरि पनि स्वागत गर्न चाहन्छौ। म सञ्जय। हजुर श्रोताहरू, युवा संसारका साथीहरूलाई धेरै धेरै धन्यवाद। तपाईँहरूले भुटानी कम्युनिटीमा भुटानी युथ कम्युनिटीमा के भइरहेका छन् र त्यसका बारेमा जानकारी पाउनुभयो। उहाँहरूले मिठा मिठा गीत सङ्गीत पनि सुनाएर गइसक्नु भएको छ र अबको एक घण्टा हामी तपाईँहरूलाई भरपूर मनोरञ्जनका साथमा अरू विभिन्न जानकारीहरू पनि गराउने कोसिसमा आज पनि हामी तपाईँहरू समक्ष उपस्थित भइसकेका छौँ। हजुर श्रोताहरू, म तपाईँहरूलाई फेरि एकचोटि बताइहालौँ, कार्यक्रम हो भोइस अफ साङ्ग्रिला,
जुन रहेको छ नेपिस कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति, साउथ अस्ट्रेलियाको पहिलो नेपाली आवाज
रेडियो साप्ताहिक कार्यक्रम डुकडुकी कार्यक्रम भोइस अफ साङ्गिलामा विविध रोचक रमाइला एवं मिठा मिठा गीत संगीतका साथै सूचना समाचार साहित्य खेलकुद प्रविधि स्वास्थ्य शिक्षा रमाइला प्रस्तुतिका कोसेलीहरू लिएर कार्यक्रम आज हामी यहाँहरू माझ 227 श्रृङ्खलामा आइसकेका छौँ। श्रोताहरू, यो 227 श्रृङ्खलामा हामी के कार्यक्रम प्रस्तुत गर्नेछौँ त साथै सञ्जयजीबाट यहाँहरू माझ प्रस्कने प्रयास हुँदैछ।
हजुर श्रोताहरू, आज हाम्रो यो 227 भागमा हामी विशेष गरी गीत सङ्गीतको कुरा गर्नुपर्दाखेरि हामी अलिक पुरानो गीतहरू सुन्नेछौँ। म जस्तै भनिदिइहालौँ, हामीसँग आज छ चैत मास, यो चैतको महिना अन्तिमतिर लागेको छ। चैत मास प्रेम पिण्डबाट छ, त्यस्तै गरी तिम्रो हर प्रश्नको जवाब दीपक खरेलको आवाजमा छ, त्यसै गरी मन्द मन्द प्रशंसा साक्येको आवाजमा छ, त्यस्तै अरू पनि अरुण थापाको आवाजमा छ, अनि त्यसै गरी आस्था रावत, स्वरूप राजाचार्य, यी विभिन्न कलाकारहरूको ले गाउनुभएका गीत सङ्गीतहरू तपाईँ हामीले ल्याएर आएका छौँ तपाईँहरूका लागि। र त्यसबाहेक त्यसै गरी आज यो 2020 वर्ल्ड कप स्पोर्ट्सको कुरा गर्नुपर्दाखेरि 2020 वर्ल्ड कप फाइनल छ आज, श्रीलङ्का र भारत बीच हुँदैछ यो ढाका बङ्गलादेशमा, र त्यसको बारेमा पनि हल्का चर्चा गर्नेछौँ। र त्यसै गरी अफगानिस्तानमा हिजो सम्पन्न आम निर्वाचन एकदमै सफलतापूर्वक तालिबानको एकदम चर्को प्रभावका कारण पनि अफगानिस्तानमा चुनावी राष्ट्रपतीय चुनाव सम्पन्न भएको छ। त्यसै गरी हामीसँग अरू स्वास्थ्य सम्बन्धी जानकारी पनि छन् र खगेन्द्रजीसँग पनि धेरै सामग्रीहरू छन् जस्तो लागिरहेको छ मलाई। त्यसको बारेमा यसो हल्का श्रोताहरूलाई पहिला जानकारी गराउँ, त्यसपछि हामी त्यसलाई विस्तारमा ल्याउने कोसिस गरौँ।
एकदमै श्रोताहरू, जति सञ्जयजीले भने जस्तै मसँग पनि सामग्रीको पोका धेरै छन् र यसमा पनि म हामीले कार्यक्रममा आज सरसर्ची राख्ने यहाँहरूमा राख्ने विचारका साथ भारतमा भोलि हुने निर्वाचनको तयारी पुरा भनेर यो पनि जानकारी गराउनेछौँ। र अर्को रहेको छ, संविधान लेखनको औपचारिक प्रक्रिया आजदेखि सुरु भएको छ, जुन नेपालमा धेरै सङ्घर्षपछि आजदेखि संविधान सभाको निर्वाचनको लागि संविधान लेखनका लागि आज सुरु हुँदै त्यसकै अरू विविध धार्मिक सन्देशहरू पनि हामी यहाँहरूमा राख्नेछौँ। र श्रोताहरू, आजको यो कार्यक्रमको पहिलो सेगमेन्ट अन्तर्गत कार्यक्रमको पञ्चाङ्गबाट कार्यक्रम सुरुवात गर्ने अनुमति चाहन्छौँ, होइन सञ्जयजी?
हजुर हजुर, बिल्कुल, हामीले कार्यक्रम त थालिनी गरिसक्यौँ, अबको सेगमेन्ट भनेको पञ्चाङ्गको रहेको छ, पञ्चाङ्गको जानकारी पनि गराइहालौँ।
हजुर सर। ल श्रोताहरू, आजको मिति 2070 साल चैत्र 23 गते शुक्ल पक्षको सप्तमी तिथि आइतबार, नेपाल सम्वत 1134, तदनुसार इस्वीसन 2014 अप्रिल महिनाको 6 तारिक। र श्रोताहरू, आज भने अस्ट्रेलियामा डे लाइट सेभिङ यानि कि समय परिवर्तन भएको छ,
यहाँहरूले
पक्कै पनि रेडियो सुनिरहनु भएको होला। यदि तपाईँ रेडियो सुन्नु भएको छैन भने अहिले ठिकै साउथ अस्ट्रेलियामा ठिक 6:35 गइसकेको छ भने, र अन्य स्टेटमा पनि कति कति समय भएको छ। हामी यो पहिलो साङ्गीतिक कोसेलीमा पछाडि हामी यहाँहरूमा कहाँ कहाँ समय परिवर्तन हुन्छ, अस्ट्रेलियामा कहाँ कहाँ हुँदैन भन्ने विषयमा पनि हामी चर्चा गर्नेछौँ।
डे लाइट सेभिङको बारेमा कुराकानी गर्नेछौँ, होइन? हाम्रो यो अक्टोबरतिर कता यो एक घन्टा अगाडि आउँछ भनेदेखि आज हिजोबाट चाहिँ हिजो राति मध्यरातबाट चाहिँ पछाडि जान्छ एक घन्टा, होइन? बिहान छिटो उज्यालो हुने र साँझमा चाहिँ छिटो रात एक घन्टा पछाडि जाने भावनाले तपाईँहरू बिहान काम गर्नेहरूका लागि चाहिँ अलिकति आराम गर्न पाउनुहुन्छ। हजुर श्रोताहरू, अब भने कार्यक्रममा पहिलो गीती सौगात स्वरूप राख्दैछौ, चैत मास खडेरीमा डडेलोले बनाइ खायो। हजुर, यो प्रेमपिण्ड, पुरानो चलचित्र प्रेमपिण्डबाट हामीले यो पहिलो गीत यहाँहरू समक्ष राख्दैछौ, स्वीकार्नुहोस् अहिलेलाई यो गीत।
स्वागत छ कार्यक्रम भैषव साङ्गेला रेडियो रिलेट 101.5 मेगाहरुको तरङ्ग अन्तर्गत। भैषव साङ्गेला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्छ। श्रोताहरू, जुन कार्यक्रम रहेको छ नेपाली कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति, र श्रोताहरू अहिले हामीले यो गीत सङ्गीतभन्दा पहिलो सङ्गीत कोसेली राख्नुभन्दा अगाडि हामीले डे लाइट सेभिङको बारेमा कुरा गरेका थियौँ, तर कहाँ कहाँ हुन्छ भन्ने कुरा हामीले यो प्रश्न हुन सकेका थिएनौँ। तर अहिले अस्ट्रेलियामा जुन डे लाइट सेभिङ भएको छ र जुन हुन्छ अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा हुन्छ, जुन एक्ट क्यानबेरा एराउन्ड र न्यू साउथ वेल्स सिडनी भिक्टोरिया मेलबर्न ताजमानिया र साउथ अस्ट्रेलियामा मात्र डे लाइट सेभिङ हुन्छ, यानि कि क्विन्सल्यान्ड नर्दर्न टेरिटोरी यता भनौँ डार्विन अर्थात् वेस्टर्न अस्ट्रेलिया पर्थतिर चाहिँ यो डे लाइट सेभिङ हुन्न, र यिनै मात्र 5 स्टेटमा मात्र यो डे लाइट सेभिङ हुन्छ। यो जानकारीपछि श्रोताहरू, कार्यक्रम अलिकति फरक ढङ्गले प्रस्तुत गर्ने हामीले जमर्क गऱ्यौँ, ताकि नेपालमा भएको जुन राजनीतिक प्रक्रियामा आजदेखि थोरै जनताले आशा लिएका छन् त्यो हो जुन संविधान लेखनको औपचारिक प्रक्रिया आजदेखि सुरु भनेर। संविधान सभा अन्तर्गतका विषयगत समितिमा संविधान लेखनको औपचारिक प्रक्रिया आजदेखि सुरु गरिने भएको छ। यसै क्रममा आज अभिलेख अध्ययन तथा निर्केवल समितिको बैठक पहिलो पटक बस्न लागेको छ। संविधान सभा सचिवालय सिंहदरबारमा दिउँसो बस्ने बैठकमा अघिल्लो संविधान सभाले सहमति जुटाउन नसकेका विषयमा छलफल हुने कार्यसूची रहेको छ। अघिल्लो संविधान सभामा शासकीय स्वरूप, न्यायपालिका र राज्य पुनर्संरचना लगायतका विषयमा सहमति जुट्न नसक्दा भङ्ग भएकाले अहिले तीनै विवादास्पद विषयमा छलफल हुन लागेको हो। संविधान सभा बैठकले अघिल्लो संविधान सभाको स्वामित्व ग्रहण गर्ने प्रस्ताव यसअघि नै पारित गरिसकेको छ। अभिलेख अध्ययन तथा निर्केवल समितिले मिलेका विषय समेटेर संविधान र संविधान सभा बैठकमा प्रतिवेदन पेश गर्नेछ। संविधान सभा अन्तर्गतको राजनीतिक संवाद तथा सहमतिको समितिको बैठक सोमबार बोलाउने सचिवालयले तयार पारेको भनेर जुन हेडलाइन्स नेपालीले छापेको छ।
हजुर श्रोताहरू, यो नेपालमा लगभग 6-7 वर्षपछि संविधान सभाको दोस्रो निर्वाचनपछि आजबाट यो संविधान लेखन कार्य जारी भनेर समाचार त आयो, तर यो समाचार जस्तै संविधानले कतिको पूर्णता पाउने हो त्यो त हेर्न नै बाँकी नै छ। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गिलामा हामी छौँ, म सञ्जय
र म खगेन्द्र।
हजुर श्रोताहरू, अब कार्यक्रममा अर्को एउटा तपाईँहरूलाई सामग्री म यहाँ प्रस्तुत गर्दैछु। श्रोताहरू, यो हो अन्तर्राष्ट्रिय स्तर, अन्तर्राष्ट्रिय समाचार भनौँ, अन्तर्राष्ट्रिय तर एसिया भित्रको, दक्षिण एसियाभित्रको, त्यसमाथि पनि अफगानिस्तानको हिजो राष्ट्रपतिको निर्वाचन भएको प्रसङ्गबाट यो मैले सावार गरेको हुँ बीबीसीबाट। हजुर श्रोताहरू, अफगानिस्तानमा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा भएको मतदाताको सहभागिताको प्रशंसा गर्दै स्थानीय र पश्चिमा नेताहरूले चुनाव सफल भएको प्रतिक्रिया दिएका छन्। अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईले तालिबानी हिंसाको धम्कीलाई चुनौती दिँदै लाखौंको संख्यामा भाग लिएर मतदाताहरूले देशको गौरव बढ़ाएका छन् र त्यसलाई एउटा महत्वपूर्ण प्रगति र सफलताको रूपमा उल्लेख गर्दै उनले भने, सम्भावित आतंककारी हमला, चिसो मौसम र वर्षाका माझ पनि अफगानिस्तानका जनताले प्रजातन्त्र प्रतिको आफ्नो प्रतिबद्धता सारा विश्व सामु देखाएका छन्। अमेरिकी राष्ट्रपति बराक ओबामाले कारजाईको उत्तराधिकारी चयन गर्ने उक्त चुनावलाई कोशी ढुङ्गाको संज्ञा पनि दिएका छन्। व्हाइट हाउसले जारी गरेको एउटा विज्ञप्तिमा उनले उत्साहप्रद सहभागिताका लागि अफगानी जनता, सुरक्षा फौज र निर्वाचन अधिकारीहरूको प्रशंसा गर्दै भनेका छन्, यो चुनाव अफगानिस्तानको लोकतान्त्रिक भविष्यका निम्ति र त्यहाँ निरन्तर प्राप्त हुँदै आएको अन्तर्राष्ट्रिय समर्थन हासिल गर्न महत्वपूर्ण रहनेछ। ब्रिटिश विदेश मन्त्री विलियम हेगले चुनावमा भएको मतदाताको सहभागितालाई अफगान जनताको महत्वपूर्ण उपलब्धि भनेका छन्। यसैगरी उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुख एनर्स फो रासमुसेनले चुनाव अफगानिस्तानको लागि एउटा ऐतिहासिक घड़ी भएको बताएका छन्। राजधानी काबुल स्थित बीबीसीका एक संवाददाता भन्छन्, मतदानलाई कैयौंले तालिबान विरूद्धको जनमत संग्रहको रूपमा पनि हेरेका छन्। यो चुनाव अफगानिस्तानको लोकतान्त्रिक भविष्यका निम्ति र त्यहाँ निरन्तर प्राप्त हुँदै आएको अन्तर्राष्ट्रिय समर्थन हासिल गर्न महत्वपूर्ण छ। अफगानीहरूले मतदानपछि मसी लगाएको औंला चुनौतीको प्रक्रियाको रूपमा देखाउँदै खुशियाली मनाएका छन्। केहीले त काबुलको सड़कमा नाचगान समेत गरेका थिए। संविधान दोस्रो कार्यकालका लागि चुनाव लड्न संविधान त दोस्रो कार्यकालका लागि चुनाव लड्न बन्देज खेपेका राष्ट्रपति कारजाईको उत्तराधिकारी बन्न 8 उम्मेद्वार प्रतिस्पर्धामा छन्। अग्रपंक्तिमा देखिएका भूतपूर्व विदेश मन्त्रीहरू जालमई रसूल र अब्दुल्ला अनि पूर्व अर्थमन्त्री अशरफ घानी मध्ये कसले जित्ने हुन् भन्ने प्रश्न भइसकेको छैन। कसैले पनि 50% भन्दा बढी मत नपाएमा मे 28 सबैभन्दा धेरै मत ल्याउने दुईजना बीच फेरि मतदान हुनेछ। द्वन्द्वले छेद विच्छेद अफगानिस्तानमा मतपेटिकाबाट पहिलो पटक सत्ता हस्तान्तरण गर्ने क्रममा 1,20,00,000 मध्ये 70,00,000 मतदाताले भाग लिएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। कतिपय ठाउँमा हिंसा भएको र प्रहरीले मतदाताहरूलाई कुटपिट गरी फर्जी मतहरू खसाएको समेत आरोप लगाइएको छ। श्रोताहरू, यो त थियो अफगानिस्तानमा हिजो सम्पन्न राष्ट्रपतीय निर्वाचनको छोटो एउटा रिपोर्ट। र त्यसै गरी अब फेरि पनि अर्को छिमेकी राष्ट्र भारतको निर्वाचनको कुरा गर्दै हुनुहुन्छ यहाँ खगेन्द्रजी।
हजुर श्रोताहरू, जुन अहिले सञ्जयजीले भने जस्तै दक्षिण एसियाको अन्तर्गत अफगानिस्तानको बारेमा चर्चा गर्नुभयो भने मसँग रहेको छ भारतमा भोलि हुने निर्वाचनको तयारी पूरा भनेर लेखेको छ। भारतमा लोकसभाका लागि भोलिबाट सुरु हुने आम चुनावको तयारी पूरा भएको छ। 16 लोकसभाका लागि हुने 9 चरणको चुनावको तयारी पूरा भएको भारतीय निर्वाचन आयोगले जनाएको छ। चुनाव सकिन 5 हप्ता लाग्नेछ। आन्ध्र प्रदेश, उडिसा र सिक्किममा भने लोकसभासँगै विधानसभाको पनि चुनाव हुँदैछ। यस निर्वाचनमा 8 करोड़भन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। विश्वकै ठूलो लोकतान्त्रिक मुलुक मानिने भारतमा मतदानका लागि 30,000 मतदान केन्द्र स्थापना गरिएको छ। निर्वाचनमा 1,10,00,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। सो निर्वाचनमा हिन्दूवादी दल भारतीय जनता पार्टी भाजपाको गठबन्धनले बढी सीट जित्न सक्ने आंकलन गरिएको छ। भारतीय जनता पार्टीले 249 स्थान प्राप्त गर्ने अनुमान गरिएको छ भने राहुल गान्धीको कांग्रेस पार्टीले 123 स्थान प्राप्त गर्ने अनुमान गरिएको छ। बहुमत प्राप्त गर्न 272 स्थान हासिल गर्नुपर्नेछ भने भारतीय जनता पार्टीले यो संख्या जुटाउन सक्ने अनुमान गरिएको छ। निर्वाचनको नतिजा आगामी मे 16 आउनेछ।
हजुर श्रोताहरू, अफगानिस्तानको हिजो सम्पन्न निर्वाचन र भारतको भोलि हुने गइरहेको निर्वाचन सम्बन्धी यो जानकारीपछि तपाईँहरूलाई फेरि हामी गीत संगीतबाटै मनोरञ्जन गर्ने कोसिस गर्दैछौ। र अब भने अर्को एउटा पुरानो गीत, तिम्रो हर प्रश्नको जवाफ मेरो चिठीहरूमा खोज्ने गर, दीपक खरेलको आवाजमा रहेको यो गीत अहिलेलाई तपाईँहरूका लागि। र त्यसपछि हामी फेरि उपस्थित हुनेछौ कार्यक्रममा अरू थप रमाइला जानकारी, रोचक प्रसंग र मिठा मिठा गीत संगीत लिएर। अहिलेलाई सुनौ तिम्रो हर प्रश्नको जवाब दीपक खरेलको आवाजमा।
तिम्रो हर प्रश्नको जवाब मेरो चिठीहरूमा खोज्नु, तिम्रो हर प्रश्नको जवाब मेरो चिठीहरूमा खोज्नु। यदि चित्त तिमीलाई बुझ्दैन भने, यदि चित्त तिमीलाई बुझ्दैन भने, मेरो सामुन्ने आएर तिम्रो प्रश्नको जवाब मेरो Thank you.
श्रोताहरू तपाईँहरूलाई पुनः स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रेलाका आवाजहरूमा। हामी हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म तपाईँहरूको रेडियो सेटमा आउने गर्दछौँ र हामी तपाईँहरूको रेडियो सेटमा पुग्ने माध्यम बनेको छ रेडियो एडलेड हजुर 101.5 मा हजुर। तपाईँ त्यसै गरी तपाईँहरू हामीलाई डिजिटलमा पनि सुन्न सक्नुहुन्छ र अनलाइन पनि सुन्न सक्नुहुन्छ, जसका लागि तपाईँले लगन गर्नुपर्ने हुन्छ radio.adelaide.edu.au हजुर radio.adelaide.edu.au मा गएर लाइभ स्ट्रिमिङ लिसन लाइभमा क्लिक गर्नुभयो भने हामीलाई तपाईँले प्रत्यक्ष अस्ट्रेलियामा मात्र होइन संसारभर सुन्न सक्नुहुन्छ। यो त भयो कार्यक्रम भोइस अफ साङ्गेला कसरी सुन्न सक्नुहुन्छ भन्ने कुराको जानकारी। अब भने यो गीतभन्दा अगाडि हामीले अफगानिस्तान र इन्डियाको चुनावको बारेमा कुराकानी गरेका थियौँ र अब भने हामी घरभित्रै फर्कन चाहन्छौँ, घरभित्र अर्थात् नेपाल फर्कन चाहन्छौँ, नेपाल फर्कन चाहन्छौँ भनेर अस्ट्रेलियाबाट भन्न खोजेको होइन श्रोताहरू, प्रसङ्ग हो नेपाली राजनीतिको। गृहमन्त्री हजुर, गृहमन्त्री तथा उप प्रधानमन्त्री वामदेव गौतमको एउटा टिप्पणी हालै चाहिँ यो सामाजिक सञ्जाल सामाजिक मीडियामा चाहिँ एकदमै चर्चामा आएको छ, यो एकदमै हे फिभर जस्तो हो, यो साउथ अस्ट्रे अब यो भनौँ न अस्ट्रेलियामा चिसो लागेपछि हे फिभर जस्तो बढ्छ नि, त्यस्तै नेपालमा पनि यो गौतमको टिप्पणी चाहिँ एकदमै हे फिभरले महामारी मच्चा जस्तै मच्चाइरहेको छ। कुरा प्रसङ्ग के हो भन्दाखेरि वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री भएपछि काठमाडौँका एसएसपी रमेश खरेल उनलाई भेट्न आएनन् भन्ने उनको गुनासो। यस्तै प्रसङ्गलाई उसले हाम्रो सञ्चारकर्मी रविन्द्र मिश्रले पनि लेख्नुभएको थियो, वामदेवजी तपाईँलाई भेट्न रमेश खरेल किन आउनु पर्यो, होइन काम नभई कसैलाई भेट्न को आउँछ, सबै आफ्नो काममा व्यस्त हुन्छन्, काम पऱ्यो भने मात्रै भेट्न आउने हो नि त। तर यदि तपाईँ के अरे भन्नुहुन्छ रमेश खरेल सेलिब्रेटी बन्न खोजेको हो भनेदेखि तपाईँ पनि राम्रो काम गर्नुहोस् र तपाईँ पनि सेलिब्रिटी भन्नुहोस्, होइन तपाईँ पनि सक्नुहुन्छ भने तपाईँहरू नेताहरू संविधान एक वर्षभित्रमा संविधान निर्माणको काम सकाएर तपाईँहरू पनि किन सेलिब्रिटी बन्न सक्नुहुन्न त भन्ने उल्टो प्रश्न गरेका थिए रविन्द्र मिश्रले। मैले यो आज दिउँसो मात्रै फेसबुकमा उनको स्ट्याटस देखेको थिएँ। श्रोताहरू यो म प्रसङ्ग तपाईँहरू समक्ष प्रस्तुत गरिहालौँ। उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले काठमाडौँ प्रहरी परिषदका प्रमुख एसएसपी रमेश खरेल सेलिब्रेटी बन्न खोजेको बताउनु भएको छ। शनिबारदेखि धुलीखेलमा सुरु भएको युवा संघ नेपालको केन्द्रीय कमिटिको तेस्रो पूर्ण बैठकको उद्घाटन गर्दै उहाँले गौतमले खरेलले गुण्डाका नाममा केटाहरूलाई 2-3 दिन थुन्दै छाड्दै गर्दा अपराधिक उम्कन सक्ने दावी गर्नुभयो। गृहमन्त्री गौतमले सिंहदरबारमा कार्यालय र ललितपुरमा मन्त्री निवास हुँदा समेत खरेल आफूलाई भेट्न नआएको बताउनुभयो। एसएसपी मसँग भेट्न भेट गर्न आएनन्। गृहमन्त्री गौतमले भन्नुभयो, मसँग भेट्दा आफ्नो स्वाभिमान गिर्ने भएकाले नआएको होला, हेरौँ न कति दिन टिक्दो रहेछ उहाँको स्वाभिमान। कानून हातमा लिएर हिँड्नेहरूलाई सरकारले नछाड्ने भन्दै गौतमले कानून मिच्नेहरू जनविरोधी भएकाले उनीहरूलाई कानूनी दायरामा ल्याउने बताउनुभयो। गृहमन्त्री गौतमले शान्ति सुव्यवस्था अमन चयन र दण्डहीनताको अन्त्य गर्न सरकार प्रतिबद्ध भएको उल्लेख गर्दै देश बर्बाद गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्छ भन्नुभयो। नयाँ संविधान निर्माणका लागि नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने कोशिश गरिरहेको उल्लेख गर्दै उहाँले एमालेको प्रतिस्पर्धी कांग्रेस नै भएको बताउनुभयो। उहाँले भन्नुभयो, अहिलेसम्म पनि सरकार सञ्चालनबारे स्थिति बसिसकेको छैन। नेकपा एमालेका कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत सम्हालेका गृहमन्त्री वामदेव गौतमले आय व्यय 2071-72का लागि आउने बजेटका बारेमा कांग्रेस र एमाले बीच सैद्धान्तिक सहमति हुनुपर्नेमा जोड़ दिनुभयो। एमालेको आगामी महाधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन हुने दावी गर्दै उहाँले एमालेको अध्यक्षमा संसदीय दलका नेता केपी ओलीको नाम घोषणा गर्नुभयो। युवा संघका अध्यक्ष महेश बस्नेतले संघले संगठन सुदृढीकरण तथा रूपान्तरणको कार्ययोजना ल्याउन लागेको बताउनुभयो। सो बैठक यही चैत 24 गतेसम्म चल्नेछ।
श्रोताहरू, अहिले सुन्नुभयो जुन नेपालमा भएको जुन राजनीतिक चर्चा पछि म यहाँहरूलाई पनि पुनः एउटा धार्मिक सम्बन्धी छोटो समाचार यहाँ सुनाउन चाहन्छु। जुन रहेको छ नेपालमा, नेपाल लगायत विभिन्न राष्ट्रहरूमा जुन उदाउँदो सूर्यलाई अर्घ दिने छठ पर्व सम्पन्न भन्ने शीर्षकमा सम्पन्न भनेर हिजो मिथिला क्षेत्रमा आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई यो वर्षको चैती बासन्ती छठ पर्व सम्पन्न भएको छ। मिथिला क्षेत्रका व्रतालुले बस्ती नजिकका जलाशयमा बनेका घाटमा थान गर्दै उदाउँदो सूर्यलाई अर्घ दिएर चैती छठ पर्व सम्पन्न गरेका हुन्। यसअघि शुक्रबार मध्यरातीदेखि निराहार व्रत बसेका व्रतालुहरूले शनिबार षष्ठी तिथिका दिन साँझ उधा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका थिए। मिथिलामा षष्ठीका दिनको अर्घलाई सजुका अरख र व्रत समापन गर्ने बेलामा सप्तमीका दिन बिहान दिइने अर्घलाई भोरखा अरख भन्ने चलन छ। चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन चौथी तिथिका दिन नुहाई धुवाई गरेर चोखो नितो खाने विधिलाई न्याय खाय नहाय खाय र पञ्चमीका दिन दिनभरि व्रत बसेर राति सक्खरमा पकाइएको खीर मात्र खाने विधिलाई खरना भनिने गरिन्छ। पर्वका अवसरमा ओखलमा कुटिएको गहुँको पिठोबाट बनेको ठकुवा सहितका मिष्ठान्न परिकार र फलफूल सूर्यलाई देखाएर व्रत समापन गरिएपछि प्रसाद स्वरूप खाने परम्परा रहिआएको छ। यस वर्ष दुई पटक मनाइने यस पर्व कार्तिक शुक्ल पक्षको चौथीदेखि सप्तमीसम्म मनाइनेलाई शारदीय र चैत शुक्ल पक्षको चौथीदेखि सप्तमीसम्म मनाइनेलाई बासन्ती छठ भनिने मिथिला परम्परा छ। सौर्यदेवको उपासना गरिने यो व्रतको प्रभावले रोग व्याध नलाग्ने, छालाको रोग निको हुने र मानव वाञ्छित फल प्राप्त हुने मैथिली जनविश्वास रहँदै आएको छ।
हजुर, यो छठ प्रसङ्गपछि अब श्रोताहरू, म एउटा छोटो कम्युनिटी अनाउन्समेन्ट भन्दा पनि यो 13 तारिकमा हुन लागेको क्रुज डान्स पार्टी को बारेमा तपाईँहरूलाई म जानकारी गराउन चाहन्छु। श्रोताहरू, यो न्यू इयर इव नेपाली न्यू इयर 2071 स्वागत गर्नका लागि एडिलेडमा यो क्रुज डान्स पार्टी हुँदैछ र यो हुने मिति रहेको छ 13 अप्रिल, अर्थात् अबको एक हप्तापछि आइतबारका दिन 9 बजेदेखि मिडनाइट अर्थात् राति 12 बजे अस्ट्रेलियामा भए पनि नेपाली न्यू इयर 2071 स्वागत गरेर यो क्रुज डान्स पार्टी समापन हुने बेहोरा जानकारीमा आएको छ। र यो क्रुज पार्टी पोर्ट एडेडमा हुने भएको छ। हजुर, पोर्ट प्रिन्स डल्फिन क्रुज तपाईँहरूले यदि तपाईँहरूले जान चाहनुहुन्छ भनेदेखि त्यहाँ पोर्ट प्रिन्स डल्फिन क्रुजमा तपाईँहरू सवार हुन सक्नुहुनेछ। त्यहाँबाट पोर्ट एडलेडबाट सुरु भएको तपाईँहरूको क्रुज आउटर हार्बरसम्म पुग्नेछ र आउटर हार्बरबाट फेरि फर्केर पोर्ट एडलेडमै फर्कनेछ र पोर्ट एडलेडमा फर्केर भनौँ न यो राति त्यति बेलासम्म अब 12 बजे चाहिँ तपाईँहरू एकअर्कालाई अब नयाँ नेपाली वर्ष 2071 स्वागत गरेर शुभकामना आदान प्रदानका साथमा नाचगानाका साथमा रमाइलो गर्न सक्नुहुनेछ, जसका लागि तपाईँहरूले टिकट किन्नुपर्छ र टिकट किन्नका लागि $30 तिर्नुपर्छ र $30 तिरे बाबत तपाईँहरूले क्रुजमा जाने मौका त पाउनुहुन्छ पाउनुहुन्छ, तर एउटा ड्रिङ्क पनि पाउनुहुनेछ फ्री एज अ कम्प्लिमेन्ट्री। र यो क्रुज डान्स पार्टीमा चाहिँ तपाईँहरूलाई नचाउनलाई डिजे रोस, हाम्रो एकदमै लोकल होइन होम मेड डिजे रोसले चाहिँ तपाईँहरूलाई विभिन्न साङ्गीतिक कोसेलीहरूमा नचाउनुहुनेछ भनेदेखि, त्यसै गरी विभिन्न नेवारी र मोमो स्पेसल पनि रहनेछ। र तपाईँहरूले यो यदि न्यु इयर इभ क्रुज डान्स पार्टीमा जान चाहनुहुन्छ भनेदेखि सन्तोष केसीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ, उहाँको नम्बर छ 04265027 94। हजुर फेरि एकपटक 04265027 94। र त्यसै गरी अर्का व्यक्ति दीपक घिसिङलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ, जसका लागि 04309477 94 अर्थात् 04349477 94 तपाईँहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हजुर श्रोताहरू, यो त भयो न्यु इयर इभ क्रुज डान्स पार्टी सन्डे 13 अप्रिल 2014 9 PM एकदमै 7-9 PM सुरु हुने भनिएको छ, र त्यो भावनाले तपाईँहरू एटलिस्ट केही नभए पनि आधा घन्टा अगाडि 8:30 to 8:30 तपाईँहरू त्यहाँ पुगिसक्नुपर्ने हुन्छ। र यो तपाईँहरू पुग्नुपर्ने स्थान भएको, तपाईँहरू यदि अलरेडी क्रुज गइसक्नु भएको छ भने अथवा पोर्ट एडलेड गइसक्नु भएको छ भने त्यहाँनिर एउटा ठुलो रातो लाइट हाउस छ, याद गर्नुभएको छ होला, त्यो लाइट हाउस अगाडिबाट क्रुज सुरु हुनेछ र यो आउटर हार्बर हुँदै फेरि पोर्ट एडलेडमा आएर सम्पन्न हुनेछ। र यो थियो न्यु इयर इभ क्रुज डान्स पार्टी 2071 नेपाली न्यु इयर 2071 स्वागत गर्ने अवसरमा।
श्रोताहरू अहिले सुन्नुभयो जुन समुदायमा सामुदायिक सूचना सञ्जयबाट जुन आगामी आइतबार हुने लागेको जुन नाच होइन त सञ्जय नाच कार्यक्रम
बिल्कुल
नाच कार्यक्रम
रमाइलो गर्ने र नयाँ वर्षलाई
स्वागत गर्ने विषयमा यहाँले जुन सूचना सुन्नुभयो र तपाईँ पनि
अर्को कुरा चाहिँ यो एडलेडमा चाहिँ यस्तो यो अरू किसिमका पार्टीहरू थुप्रै भए होइन, तर यो क्रुज डान्स पार्टी चाहिँ पहिलो पटक हुँदैछ र अलिकति एक्साइटेड पनि फिल भइरहेछ मलाई
पक्कै पनि। र श्रोताहरू तपाईँ पनि यसमा सहभागी हुनुहोस्, तपाईँ पनि नाच्नुहोस् र अरूलाई पनि नचाउनुहोस् भन्दै र आजको अब भने श्रोताहरू हामी रेडियो एडलेड 101.5 MHz तरङ्ग अन्तर्गत भैषव साङ्गीलाई लिएर बोलिरहेका छौँ र यहाँहरूलाई हामी साथ दिइरहेका छौँ, म खगेन्द्र
र त्यसै गरी म सञ्जय र अब तपाईँहरूलाई हामी नचाउन कोसिस गर्दैछौँ यहाँनिर मन्द हावा यो शीर्षकमा प्रश्न साक्यको आवाजमा रहेको यो गीत अहिलेलाई भने तपाईँहरूका लागि स्वीकार्नुहोस् र
यो गीत पछि हामी पुनः हामी आउनेछौँ।
बिल्कुल हजुर श्रोताहरू, रेडियो छोडेर कतै नजानुहोस् किनभने अरू गीतहरू पनि आउन बाँकी छन्, अरू रोचक जानकारी पनि हाम्रा साथमा छन्।
मेरो हृदयको
श्रोताहरू तपाईँहरूलाई पुनः स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलाका आवाजहरूमा। मन्द मन्द हावा चल्यो यो प्रश्न साक्यको आवाजमा रहेको एकदमै रमाइलो नाचु नाचु लाग्ने गीत तपाईँहरूलाई हामीले प्रस्तुत गर्यौं। श्रोताहरू अब भने प्रसंग हामी खेलकुदतिर जोड्दैछौँ, खेलकुद त्यो पनि अझ क्रिकेट। आजभोलि थाहा छ तपाईँहरू सबैलाई थाहै छ श्रोताहरू, 2020 वर्ल्ड कप चलिरहेको छ बङ्गलादेशमा, होइन बङ्गलादेशमा आज त्यसको फाइनल छ। अब यो नेपालले आफ्नो पहिलो 2020 क्रिकेट विश्वकप खेलमा राम्रो प्रदर्शन गरेर एकदमै नेपाली नेपालमा मात्रै होइन विश्वमै एउटा राम्रो सम्भावना बोकेको टिम भनेर अगाडि आफूलाई चिनाउन सफल भयो। त्यसै गरी नेपालमा पनि क्रिकेट खेललाई लिएर एकदमै उत्साह बढेको छ र त्यसै क्रममा अझ यो 2020 क्रिकेट विश्वकप दक्षिण एसियाली टिम श्रीलङ्का र भारत फाइनलमा पुगेका छन्, होइन आज उनीहरू बीच एकदमै भीषण सङ्घर्ष हुँदैछ, दुईवटा टिम भारत र श्रीलङ्का। सोही प्रसङ्गमा म तपाईँहरूलाई एउटा सानो जानकारी गराइहालौँ। यहाँनिर 2020 विश्वकपको आजको फाइनल खेल भारत र श्रीलङ्का दुवै टोलीका लागि इतिहास रच्ने अवसर बन्नेछ। दुईपटक 2020 विश्वकपको फाइनल पुगेको श्रीलङ्काले आजको खेल जिते उसको एक दशक लामो उपाधिविहीन यात्रामा पूर्णविराम लाग्नेछ। साथै आजको खेलबाट सन्यासको घोषणा गरेका श्रीलङ्काली टोलीका खेलाडी द्वय कुमार सांगाकारा र महेला जयवर्धनेको पनि सुखद सन्यास हुनेछ। भारतले आजको खेल जितेमा भने ऊ 2020 विश्वकप दुई पटक जित्ने पहिलो टोली बन्नेछ। भारतले सन् 2007 2020 विश्वकप शुरू भएकै वर्ष उपाधि जितेको थियो। भारतले सन् 2011 एक दिवसीय विश्वकप र अघिल्लो वर्ष च्याम्पियन्स ट्रफी जितेको छ। श्रीलङ्का सन् 2009 2020 विश्वकपको फाइनलमा पाकिस्तानसँग र 2012 वेस्ट इन्डिजसँग पराजय बेहोरेको थियो श्रीलङ्काले। श्रीलङ्का सन् 2007 एक दिवसीय विश्वकप फाइनलमा अस्ट्रेलियासँग र 2011 भारतसँग हारेको थियो। श्रीलङ्काले सन् 2002 च्याम्पियन्स ट्रफी उचालेपछि विश्वस्तरीय प्रतियोगिताको उपाधि चुम्नबाट वञ्चित भएको थियो। अपराजित भारतले समूह चरणमा पाकिस्तान, अस्ट्रेलिया र वेस्ट इन्डिजलाई हराएको थियो। भारतले सेमी फाइनलमा दक्षिण अफ्रिकालाई पाखा लगायो। समूह चरणमा इङ्ल्याण्डसँग पराजित श्रीलङ्काले न्यूजील्याण्ड, दक्षिण अफ्रिका र नेदरल्याण्डलाई हरायो। श्रीलङ्काले सेमी फाइनलमा नेदरल्याण्डलाई पराजित गरेको हो। भारतका लागि ब्याटिङतर्फ विराट कोहली र रोहित शर्माले उत्कृष्ट प्रदर्शन गर्ने आकलन गरिएको छ। बलिङतर्फ रविन्द्र आश्विन र अमित मिश्रा फर्ममा छन्। श्रीलङ्काको लागि ब्याटिङमा जयवर्धन म्याथ्यू र बलिङतर्फ रंगना हेराथ र नबुवा कुलशेखर चम्किने आश गरिएको छ। श्रोताहरू, यो त थियो 2020 विश्वकप आज बङ्गलादेशमा हुँदैछ भारत र श्रीलङ्का बीच, र दुईटै दक्षिण एसियाली टिम रहेका छन् र उनीहरूलाई राम्रो खेल्ने टिमले जितोस् हाम्रो तर्फबाट यही शुभकामना। के कसो खनजी?
एकदमै एकदमै हामी शुभकामना दिन्छौँ र नेपाली टोलीले जुन सफलता प्राप्त गरेको छ त्यसमा पनि हामी खुसी नै छौँ,
खुसी छौँ, गर्व गर्छौँ नेपाली क्रिकेट प्रति
टिमप्रति। र सञ्जयजी, र अबको क्रममा अलिकति थोरै फरक प्रसङ्ग मैले प्रस्तुत गर्न चाहेँ। तपाईँलाई म प्रश्न सोध्छु, तपाईँ प्रश्नको उत्तर त सजिलो दिइहाल्नुहुन्छ, मलाई खुसी लाग्छ कि त्यसले गर्दाखेरि प्रश्नको उत्तर, तपाईँ विज्ञान ज्योतिषमा अथवा ज्योतिष विज्ञानमा कतिको विश्वास लाग्छ त्यसमा?
ज्योतिष विज्ञानमा होइन, ज्योतिष विज्ञानमा विश्वास केही हदसम्म चाहिँ लाग्छ होइन, तर यो भनेर भन त्यो ज्योतिष विज्ञान चाहिँ गलत हो भन्न खोजेको होइन, केही हदसम्म चाहिँ मलाई विश्वास लाग्छ। म भनौँ न, स्कुल पढ्दाखेरि त्यसपछि पनि अझै पनि हेरिन्छ पत्रिकाहरूमा राशिफल, होइन राशिफल हेरिन्छ, कसै कहीँ कतै यसो बाटोमा हात हेर्न बसेका बाबाहरू देखे भने यसो हात अगाडि सारेर ए बाबा मेरो हातमा के लेखा छ पढ्देऊ न भनेर भनिहाली पनि हालिन्थ्यो, तर आजभोलि चाहिँ त्यस्तो गरिरहेको छैन। किन र खनजी हजुर केही हात हेर्ने अथवा त्यस्तो केही
होइन? होइन, म कुनै चमत्कारी त होइन, कुनै विज्ञान सम्बन्धीको ज्योतिषी पनि होइन कि, तर मसँग के छ भने खुट्टाको खुट्टाको औँलाको विषय लिएर
हातको कुरा गरेँ, तपाईँ त खुट्टाको कुरा गर्नुहुन्छ। खुट्टाको
अलिक फरक प्रसङ्ग हो सरहरु, तपाईँको खुट्टाको औँला अब हेर्नुहोस्।
खगेन्द्र जित, मैले तपाईँलाई काट्न चाहे
होइन होइन,
आई मिन काट्न भन्नाले बिचमै रोके
होइन।
यो गत प्रोग्राममा चाहिँ हामीले यो लास्ट प्रोग्राममा तपाईँले मान्छेहरूले वालेट कस्तो कलरको बोक्दाखेरि कस्तो प्रभाव पर्छ भनेर जानकारी गराउनु भएको थियो। एक मैले सुनेको थिएँ, मेरो ऊ के अरे सिंह सिंह
सिंह राशि हो
सिंह, यदि उसको हिसाबले हेर्ने हो भने चाहिँ है फेरि त्यो
त्यो मैले प्रस्तुत गरेको लेख अनुसारको
होइन होइन, यो तारिकको हिसाबले हेर्ने हो भने चाहिँ मेरो सिंह राशि हो।
हजुर हजुर,
होइन यदि फेरि अब नेपालीमा त चिना अनुसार हुन्छ नि त, त्यो उसको
नाम
जन्म कुण्डली अनुसारको नाम हेर्ने हो भने चाहिँ फेरि मेरो वृश्चिक राशि हो। दुईटा फरक छ, यो इङ्ग्लिस र नेपाली मिक्स गर्दाखेरि
हामी नेपाली नेपालीकै
त्यसो मेरो वृश्चिक हो।
तपाईँको वालेट हेर्नुहुन्छ कुन राशि, कुन राशिको कुन कलर हो तपाईँको
वालेट? बोकेकै छैन मैले अहिले, तर मेरो वालेटको कुरा गर्नुहुन्छ भन्दाखेरि हल्का ब्राउन कलरको छ है।
मैले जुन प्रस्तुत गर्दा सबै मैले त्यो याद गर्न सकिनँ, तर पनि तपाईँको राशिलाई कुन कलर चाहिँ ठिक लाग्छ त
त्यो म पछि तपाईँसँग सम्पर्क गर्छु।
ल ओके, ल श्रोताहरू तपाईँको अब तपाईँले जुत्ता लाउनु भएको छ भने, सेन्डल लाउनु भएको छ भने अब तपाईँले खुट्टा खोल्नु पर्ने हुन्छ, खुट्टाबाट तपाईँले चप्पल जुत्ता खुत्काउनु पर्ने हुन्छ, किनकि तपाईँको खुट्टाको औँलाको आकार अनुसार म यहाँहरूमा तपाईँको कस्तो रहेछ त ज्योतिष विज्ञानका आधारमा तपाईँको विज्ञानमा गरिएका जुन कुराहरू र यसमा कतिको विश्वास छ तपाईँको खुट्टाका अनुसार नै म बताउनेछु। र ज्योतिष विज्ञान भन्छ खुट्टाका आकार र बनोटका आधारमा मानिसहरूका स्वभाव र आचरण भविष्य बताउन सकिन्छ। शरीरका अङ्ग लक्षण हेरेर मानिसको भविष्य बताउने विधिको वर्णन ज्योतिष विज्ञानमा गरिएको छ। यसै गरी श्रोताहरू, ज्योतिषको एक महत्वपूर्ण आधार सामुद्रिक शास्त्रमा मानिसको टाउकोदेखि खुट्टासम्मका अङ्गका विशेष लक्षणहरू उल्लेख गरे छ। अङ्गहरूको बनावट, आकार, रङ्गबाट मानिसको रहस्य पत्ता लाग्ने र मानिसको बारेमा जानकारी हासिल गर्न सकिने तरिका सामुद्रिक शास्त्रमा उल्लेख छ। जसुकै मानिसहरूको खुट्टाको औँलाहरूको बनोट हेरेर सहजै व्यवहार, उहाँहरूको विचार र कार्यक्षेत्रमा बारेमा पनि कुरा गर्न सकिनेछ, बताउन सकिनेछ। र श्रोताहरू, म पहिलो आकारको कुरा गर्दैछु। पहिलो खुट्टाको आकारको जुन हाबी हुने मानिसहरू जुन हाबी हुन्छन् त्यो कि जो मानिसहरूको खुट्टा औँलाहरू घट्दो क्रममा हुन्छन्, घट्दो क्रममा भन्नाले बुढी औँलो ठुलो, माइली औँलो अलिक सानो, खुट्टाको साइली औँलो छोटो हुँदै हुँदै क्रमै रूपमा सानो हुँदै आएको मानिसहरूको अन्य हाबी हुन चाहन्छन्। यस्ता मानिसहरू आफ्ना अधिकारका बारेमा सजग हुन्छन्। यी मानिसहरू चाहन्छन् कि उनीहरूलाई मान सम्मान प्राप्त होस् या सबैले उनीहरूको कुरा आरक्षक पालन गरून्। यदि घर परिवारमा वा समाजका केही मानिसहरू उनीहरूको इच्छा अनुसार नष्टले रिसाउने गर्छन्, यस्ता किसिमका खुट्टाका औँला भएका मानिसहरू आफ्ना जीवनसाथीमाथि आवश्यकता भन्दा बढी हाबी गर्छन्। भइज तपाईँको खुट्टा कस्तो, तपाईँको खुट्टा औँला हेर्नुपर्ने भयो सञ्जयजी। मैले नि
जुत्ता खोलेकै छैन।
ए ल, र अब अर्को रहेको छ, कडा परिश्रम गर्छन्। कस्ता मानिस कडा परिश्रम गर्छन् त, कस्ता औँला भएका? जो मानिसको खुट्टाका औँला बुढी औँला सहित अन्य दुई औँला, भनेकि बुढी औँला, माइली औँला र साइली औँला चाहिँ बराबर छन् भने, र बाँकी औँला साना हुन्छन्, ती मानिसहरू कठिन परिश्रम गर्ने खालका हुन्छन्। यस्ता मानिसहरू आफ्नो श्रमको बलमा सफलता हासिल गर्छन्। श्रमकै बलमा उनीहरूलाई मान सम्मान प्राप्त हुन्छ। यस्ता खुट्टाका औँला भएका मानिसहरू अरू मानिसले गरेका कामको समेत प्रशंसा गर्ने गर्दछन्। उनीहरूलाई कर्मशील मानिसहरू विशेष मन पर्दछ र यस्ता औँला भएका परिवारमा पनि आफ्नो जिम्मेवारी राम्रो तरिकाले निर्वाह गर्छ। यसै गरी तेस्रो खुट्टा, यानि कि अद्भुत दङ्गबाट गर्छन् काम। कस्ता मानिस छ त्यस्ता भन्नाले, जो मानिसको खुट्टाको औँलामा दोस्रो औँला लामो र अन्य औँलाहरू छोटा हुन्छन्, कि माइली औँला लामो, बुढी औँला छोटो र अरू क्रमै रूपमा छोटा खालका हुन्छन् भने, यी मानिसहरू फरक र अद्भुत तरिकाबाट काम गर्छन्। यी मानिसका योजनाहरू र कार्यशैली अलग र श्रेष्ठ हुन्छन्। योजनाकै बलमा उनीहरूलाई विशेष स्थान प्राप्त हुन्छ। घर परिवारमा यस्ता मानिसलाई विशेष सुख सुविधा प्राप्त हुन्छ। यसै गरी अर्को रहेको छ, शान्ति हुन्छन् यस्ता मानिस। कस्ता मानिस शान्ति हुन्छन् त, अब सुनौ श्रोताहरू। जो मानिसको बुढी औँला लामो र अन्य औँला समान लम्बाइका हुन्छन्। बुढी औँला लामो र अरू औँला बराबर, माइली साइली काइली कान्छी औँला बराबर लामा लामो छोटो नभएर बराबर हुन्छन् भने यस्ता मानिस शान्तिप्रिय हुन्छन्। जो प्रकृतिको खुट्टा भएका मानिसहरू तनावमा नआइकन काम गर्न रुचाउँछन्, यी मानिसहरू कहिले पनि आवेशमा आउँदैनन्। विरोधीहरूसँग पनि उनीहरू शान्तिबाटै विजय प्राप्त गर्छन्। शान्तिप्रियसँगै केही मानिसहरू अल्छी पनि हुन्छन् र ढिलासुस्ती गर्ने किसिमका पनि हुन्छन्। र अन्त्यमा रहेको छ, ऊर्जावान हुन्छन् यस्ता मानिस। कस्ता मानिस? कस्ता औँला भएका? यसै गरी जो मानिसको खुट्टाको औँला मध्य दोस्रो औँला ठूलो र अन्य सानो हुँदै जान्छन् र अन्त्यका दुई औँला करिब बराबर हुन्छन्, कि बुढी औँलो छोटो र माइली औँलो लामो, साइली औँलो अलि छोटो र काइली र कान्छी बराबर भएका औँला, जो श्रोताहरू तपाईँको खुट्टा यस्ता छन् भनेदेखि चाहिँ ती मानिसहरू ऊर्जावान हुन्छन्। सामान्यतया यस्ता मानिसहरू जोसिला हुन्छन्, जुनसुकै पनि जोस र ऊर्जाका साथ गर्दछन्। उनीहरू खुलेर रमाइलो गर्न चाहन्छन्। यी मानिसहरू पूर्ण रूपमा जीवनको आनन्द लिन्छन्, सधैँ खुसी रहन्छन् र अरूलाई पनि खुसी प्रयत्न गर्दछन्।
श्रोताहरू, तपाईँहरूलाई पुनः स्वागत गर्न चाहन्छौँ कार्यक्रम भोइस अफ साङ्गीलाका आवाजहरूमा। अरुण थापाको आवाजमा रहेको यो गीत चोट के हो पीडा के हो नसोध के अरे भन्ने गीत रहेको थियो। यो तपाईँहरू ब्याकग्राउन्डमा सुनिराख्नु भएको छ। अब भने म तपाईँहरूलाई स्वास्थ्य सम्बन्धी जानकारी गराउँदैछु। श्रोताहरू, स्वस्थ रहन मान्छेहरूले विभिन्न किसिमका कसरतहरू व्यायामहरू गर्ने गर्छन्, होइन? मैले खनजीलाई बारम्बार सोधिराखेको प्रश्न पनि हो यो।
हजुर,
म श्रोताहरूलाई पनि सोध्न चाहन्छु, तपाईँहरू आफूले आफूलाई स्वस्थ राख्नका लागि के गर्नुहुन्छ, होइन? त्यो दिनमा धेरै होइन, आधा घन्टादेखि एक घन्टाको मात्रै कसरत गर्नुभयो भने तपाईँ स्वस्थ रहन सक्नुहुन्छ। एकदमै भनौँ न स्वस्थ जीवन जिउनका लागि केही समय एक्सर्साइज गर्नुपर्ने हुन्छ।
होइन सञ्जयजी, तपाईँले बिचमा थोरै काट्न चाहेँ यसको लागि सरी। तपाईँले हिँड्नु कसरत आधी घन्टा भन्नु, तर कस्ता मान्छेले हिँड्नु पर्ने? बुढाबुढीले हिँड्छन् र बुढाबुढीले त हिँड्दैन नि त, कसो गर्नु?
होइन बुढाबुढीले पनि हिँड्न मिल्छ नि, किन नमिल्ने? होइन एक्सर्साइज गर्नलाई त कुनै उमेरको रोकठोक नै छैन नि। आफूले भनौँ न अब त्यो बुढाबुढी भनेर अब कुन अवस्थाको बुढाबुढीको कुरा गर्नुभएको त्यसमा पनि डिपेन्ड गर्छ।
ओके
होइन, अब म चाहिँ यहाँ कुराकानी गर्दैछु दौडिने बानी। होइन, जस्तो तपाईँ यदि दौडिनुहुन्छ भनेदेखि त्यसले चाहिँ तपाईँको मुटुलाई त स्वस्थ त अरू हातखुट्टा बलियो बाङ्गो त हुन्छ नै, मुटु पनि एकदमै स्वस्थ हुने जानकारी यहाँ एउटा रिपोर्ट आएको छ। एउटा अमेरिकी अध्ययनले 20-30 वर्षको उमेरमा नियमित दौडिने लगायतका व्यायाम गरे त्यसपछिका थुप्रै वर्षसम्म मानिसहरूको मस्तिष्कलाई स्वस्थ राख्न सहयोग पुर्याउने देखाएको छ। हजुर, मुटु स्वस्थ त छँदैछ, त्यसमाथि पनि मस्तिष्क पनि एकदमै चुस्त स्फूर्त रहने यो रिपोर्टले जानकारी गराएको छ। मुटुलाई तन्दुरुस्त राख्ने व्यायामहरू जस्तै दौडने, साइकल चलाउने र पौडने गर्दा 20 वर्षसम्म पनि त्यसले सोच्ने शैली र स्मरण शक्तिलाई फाइदा पुर्याउने ठानिएको छ। न्युरोलोजी नामक जर्नलमा प्रकाशित अनुसन्धानले मुटुको स्वास्थ्य राम्रो भए मस्तिष्कलाई पनि त्यसले फाइदा पुर्याउने प्रमाणलाई बल पुर्याएको वैज्ञानिकहरूले बताएका छन्। व्यायामका दौरान शरीरले कति राम्रो ढंगले अक्सिजन लिन सक्छ र मांसपेशीहरूमा संचार गर्न सक्छ त्यसैले मुटुको तन्दुरुस्ती निर्धारण गर्छ। मिनेसोटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले औषधमा 25 वर्ष उमेर भएका 3,000 स्वस्थ मानिसहरूमा यो परीक्षण गरेको थियो। उनीहरूले अध्ययनको पहिलो वर्ष दौड़न मिल्ने एक खालको मेसिन, हजुर त्यो ट्रेडमिल भन्छन् त्यसलाई, ट्रेडमिलमा मानिसहरूलाई दौड़ाएर परीक्षण गरेका थिए। 20 वर्षपछि त्यो प्रक्रिया फेरि दोहोऱ्याएर तुलना गरेका थिए। ती मानिसहरूलाई सास लिन अप्ठ्यारो हुन अघिसम्म जति दौडन सकिन्छ त्यति दौडन भनिएको थियो। अध्ययन सुरु भएको 25 वर्षपछि उनीहरूको स्मरण शक्ति र सोच्ने शैली मापन गर्न ज्ञान सम्बन्धी परीक्षणहरू पनि लिएको थियो। धूम्रपान, उच्च कोलेस्ट्रोल तथा मधुमेह जस्ता पक्षलाई पनि समेट्दा समेत ट्रेडमिलमा लामो समयसम्म दौडिने मानिसले मानिसको स्मरण शक्ति र सोच्ने शैली सम्बन्धी परीक्षणहरूमा राम्रो गरेको देखिएको छ। अध्ययनका लेखक डाक्टर डेभिड ज्याकोब्सले भने धेरै अध्ययनहरूले मुटु स्वस्थ भए त्यसले मस्तिष्कलाई फाइदा पुर्याउने देखाएका छन्। यो एउटा महत्वपूर्ण अध्ययन हो जसले युवाहरूलाई के कुरा सम्झाएको छ भने दौडने, पौडी खेल्ने, साइकल चलाउने तथा मुटु स्वस्थ राख्ने अन्य उपायहरूले मस्तिष्कलाई पनि फाइदा पुर्याउँछ। डाक्टर ज्याकोब्सले स्वास्थ्यको सामाजिक, भौतिक तथा मानसिक पक्षलाई समेट्ने पूर्ण तन्दुरुस्तीको अवधारणा विकास भएको पनि बताए। अल्जाइमर्स समाजकी एकजना प्रवक्ताले भनेकी छन्, ज्ञान तथा स्मरण शक्ति घट्ने खतरालाई नियमित व्यायामले कम गर्ने दह्रो प्रमाणहरू देखिएका छन्। हजुर श्रोताहरू, यसै प्रसङ्गका साथ आजका लागि कार्यक्रमबाट विदा हुनुपर्ने बेला आइसकेको छ र जाँदा जाँदै तपाईँहरूलाई मौसम सम्बन्धी जानकारी त गराउनु पर्ने नै हुन्छ श्रोताहरू। खगेन्द्रजी,
हजुर, मौसम सम्बन्धी जानकारी श्रोताहरू, आजको तापक्रम रहेको थियो 26 डिग्री सेल्सियस र अहिलेको तापक्रम रहेको छ 16 डिग्री सेल्सियस र आज राति पनि 16 डिग्री सेल्सियस रहनेछ। भोलिको अधिकतम तापक्रम 26 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 16 डिग्री सेल्सियस रहनेछ र आज राति साउथ अस्ट्रेलियाको सबै भागमा मौसम सफा रहने र भोलि कतै कतै आंशिक बदली भई बेलुकी पख हल्का वर्षा हुने मौसम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र भोलि सूर्योदय बिहान ठिक 6:33 हुनेछ भने सूर्यास्त साँझ ठिक 6:03 हुनेछ।
हजुर श्रोताहरू, यो मौसम सम्बन्धी जानकारीका साथ साथमा आजका लागि कार्यक्रम भोइस अफ साङ्ग्रिलाको बीट मार्नुपर्ने बेला आइसकेको छ। किन भन्दाखेरि स्टुडियोको घडीमा 7:26 गइसकेको छ। अब भने हामी यो स्टुडियो सर्बियन कार्यक्रम सर्बियन एन्ड मोन्टेनेग्रोलाई हस्तान्तरण गर्दै हामी तपाईँहरूबाट बिदा हुन चाहन्छौँ।
सधैँको लागि आगामी 6:30
उपस्थित भइहाल्छौँ। त्यो श्रोताहरूले ब्याक अफ द माइन्ड राखिराख्नु होला, अर्को आइतबार 6:30 फेरि रेडियो ट्युन गर्न नबिर्सनु होला। त्योभन्दा अगाडि युवा संसार आउँछ 5:30, त्यो पनि सुन्न नबिर्सनु होला। श्रोताहरू, मैले भने जस्तै दौडिने बानीले तपाईँको मस्तिष्कलाई मुटुलाई मात्र होइन मस्तिष्कलाई पनि फाइदा पुर्याउँछ र आजैदेखि अब विन्टर चिसो लाग्यो, घरभित्र लुक्ने होइन, एक घन्टा भए पनि आफ्नो स्वस्थ रहनका लागि नियमित कसरत व्यायाम गर्नुभयो भने, एक्सर्साइज गर्नुभयो भने तपाईँलाई धेरै फाइदा हुन्छ। र यही स्वास्थ्य जानकारीका साथसाथमा आजका लागि म सञ्जय
र म खगेन्द्र
तपाईँहरूबाट बिदा हुन चाहन्छौ। आगामी आइतबार फेरि 6:30 तपाईँहरूको रेडियो सेटमा उपस्थित हुने बाचाका साथ आजको लागि अन्तिम गीत सौगात चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा आस्था रावतको आवाजमा रहेको यो गीत अहिलेलाई तपाईँहरूमा छोड्दै स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस् र कार्यक्रम भोइस अफ साङ्गीला सुन्दै गर्नुहोस्। आगामी आइतबार 6:30 बजे फेरि हाम्रो भेटघाट हुने रहेछ। तबसम्मका लागि
हवस् त, नमस्ते,
नमस्कार, शुभरात्रि।
छैन भन्दैमा पखेटीमा घाँस काट्न जाने छैन भन्दैमा चौबन्दीमा पटुकी बाँध्या छैन भन्दै